आयत नंबर 10 से लेके 13 तक एक ख़ास टॉपिक है। मैं इसको इकट्ठा पढ़ के फिर आपके साथ इंशाल्लाह कुछ शेयर करूँगी। इन्नल्लसीना कफरू, बेशक वो लोग जो काफिर हैं, लन तुग्नियानहुम अमवालुहुम वला औलादुहुम मिनल्लाहि शैया, बेशक वो लोग जो काफिर हैं हरगिज न काम आएंगे उनके माल और न उनकी औलादें अल्लाह के सामने कुछ। वो उलाइकहुम वकूदुन्नार, और वही लोग आग का ईंधन है। यहाँ से आगे तक कुछ आयात जो हैं ये गज़वा बदर के तनाजुर में नाजुल हुई थी। जैसा कि तारुफ में ये बात हुई थी कि नबी सल्लल्लाहु अलैहि वसल्लम के हिजरत करके मदीना आने के एक साल के बाद एक जंग हुई जिसको गज़वा बदर कहते हैं। उसकी तफसीलात की इस वक्त आपको बिल्कुल ज़रूरत नहीं है क्योंकि सूरत अनफाल में पूरी की पूरी जंग को इंशाल्लाह हम तफसील से देखेंगे, और अल्लाह ने चाहा तो उसी के करीब फिर आपको सीरत भी पढ़ाई जाएगी जिसमें से आप ख़ुद भी इन चीज़ों को देखेंगे। लेकिन यहाँ गज़वा बदर के कुछ असरात और उनको बुनियाद बनाकर जो बातें सामने आती हैं उसका तذکرہ किया जा रहा है। इस आयत के बारे में दो तीन मुख्तलिफ तरह से बात समझ आती है। बस कहते हैं कि गज़वा बदर में से जो माल बच के वापस चला गया था मक्का वालों के पास, उन्होंने वो सारे का सारा डोनेट कर दिया था इस्लाम के ख़िलाफ़ तैयारी के लिए। उन्होंने कहा कि ये जो बड़ा काफ़िला अबू सुफियान का बच के गया है, हम इसको इस्लाम ही के ख़िलाफ़ इस्तेमाल करेंगे। अल्लाह ताला ने इनको ये बता दिया कि देखो, तुम जितना भी माल आज इस्तेमाल कर रहे हो लोगों को इस्लाम से रोकने के लिए या खुदा फरामोशी के लिए उनको तैयार करते हो, ये इसमें से कोई भी माल तुम्हारे काम नहीं आएगा। और नतीजा क्या होगा कि कल तुम अल्लाह की अदालत में खड़े होगे। और दूसरी वजह इधर ये समझ आती है कि अमूमन यही दो चीज़ें हैं, माल और औलाद, जो इंसान को अल्लाह के दीन की तरफ आने से रोकती हैं। कितने ही लोग हैं जो इस्लाम कबूल करना चाहते हैं लेकिन कहते हैं नहीं, हमारे ख़ानदान छूट जाएंगे, बच्चे छूट जाएंगे, बीवियाँ सोचती हैं हमें तलाक हो जाएगी। इसी तरह कितने ही लोग हैं जो माल कमाने की वजह से इस्लाम को कमज़ोर किए होते हैं, उनके पास वक्त ही नहीं होता। मर्दों को उनका माल इस्लाम से रोक देता है या इल्म से रोक देता है, और औरतों को उनकी औलादें इल्म और इस्लाम से रोक देती हैं। गो के यहाँ बात कुफर के नाते से, लेकिन कुफर के मुख्तलिफ दर्जे होते हैं। तो इस आयत का ख़ुलासा क्या है कि अगर बदर के तनाजुर में देखें तो जो माल तुम इस्लाम के ख़िलाफ़ लगा रहे हो इससे तुम्हें फ़ायदा नहीं होगा। और यहाँ ख़ास तौर पर इन्नल्लज़ीन कफरू से मुराद यहूद भी हैं, क्योंकि नबी सल्लल्लाहु अलैहि वसल्लम जब मदीना में आए तो इन्होंने अपनी कार्रवाइयाँ बहुत तेज़ कर दी और इस्लाम के ख़िलाफ़ साजिशों में मसरूफ़ हो गए। अल्लाह ताला ने इनको धमकी दे दी कि देखो, लन तुग़नियानहुम अमवालुहुम, इनको अपने मालों पे बड़ा मान था, तुम्हारे माल काम नहीं आएंगे, वला औलादुहुम मिनल्लाहि शैया, और न तुम्हारी औलादें तुम्हें अल्लाह के मुकाबले में कुछ बचाएंगी। इसी तरह ये भी इस आयत के साथ आता है कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने गज़वे बदर के बाद जब यहूद को देखा कि बहुत ही उछलने लग गए और बहुत ही अजीबोगरीब हरकतें कर रहे हैं, तो आप बनू कैनका के पास गए और उनसे कहा कि देखो, तुम्हें पता है कि हमने मक्का वालों का क्या हशर किया, तुम अगर नहीं बाज आओगे तो हम तुम्हारे साथ भी यही मामला करेंगे। सूरत हशर में इसका तस्करा। तो बहरहाल जब ये बात नबी सल्लल्लाहु अलैहि वसल्लम की सुनी लोगों ने तो कहने लगे कि ओ मोहम्मद नऊज़ुबिल्लाह सल्लल्लाहु अलैहि वसल्लम, यानी बहुत ही रौनक से आपका नाम लिया और कहा कि तुम्हारा मुकाबला कुरैशियों से था, वो अनपढ़ हैं, उनको पता नहीं जंग कैसे करते हैं, अगर तुम्हारा हमसे मुकाबला हुआ ना तो हम तुम्हें बता देंगे जंग क्या होती है। तो उस पे भी कहते हैं कि वो आयात नाजिल हुई थी जो उधर भी हैं और कुल्लिल्लज़ीना कफरू सतुग़लबूना, और यहाँ भी आता है कि बाज़ रिवायतों में कि अल्लाह ताला ने यह आयत नाजिल करके उनको धमकी दी कि देखो तुम पकड़े जाओगे, और ये धमकी बिल्कुल साबित हुई। कुछ अरसे के बाद ही बनू कैनका और बनू नज़ीर को तो जिला वतन कर दिया गया और बनू कुरैज़ा के मर्द कत्ल कर दिए गए और औरतों को ग़ुलाम बनाया गया था। आज के दौर में भी अगर इस आयत को देखें ना तो आज जितनी नॉन इस्लामिक हुकूमतें हैं या हर गैर इस्लामी मूवमेंट जो इस्लाम को दबाना चाहती है उसके लिए इस आयत के अंदर एक वईद है। सिर्फ ज़रूरत है इस बात की कि मुसलमान मुसलमान बन जाए, अल्लाह ताला मुसलमानों की मदद करने वाला है। फिर आगे दलील देने को कि कैसे अल्लाह ताला मदद करता है मुसलमानों की और कुफार को कैसे देता है, इसी आयत की दलील में فرعون کی مثال دی جا رہی ہے کہ آج تم نبی صلی اللہ علیہ وسلم کے راستے میں رکاوٹیں کھڑی کر رہے ہو، تمہارا انجام کیسا ہوگا؟ کدابی آل فرعون، جیسی عادت آل فرعون کی. والذین من قبلہم، اور جو ان سے پہلے تھے، کون؟ موسیٰ سے لے کے نوح علیہ السلام کے بیچ کے سارے نبیوں کے لوگ، کہ جنہوں نے اللہ کے نبیوں کے راستے میں رکاوٹیں کھڑی کی، کیا ان کا قصور تھا؟ کذبوا بآیاتنا، انہوں نے ہماری آیتوں کو جھٹلایا. یہاں آیتوں سے مراد معجزات ہوں گے جو مختلف انبیاء کرام کو دیے گئے، اور نبیوں کے ذریعے جو بھی پیغام دیا گیا اس کو جھٹلایا. نتیجہ کیا ہوا؟ فَأَخَذَهُمُ اللَّهُ بِذُنُوبِهِمْ، بس پکڑ لیا اللہ نے ان کو ان کے گناہوں کی وجہ سے. ذنوب ذنب کی جمع، کہ اللہ تعالیٰ نے ان کو ان کے گناہوں کی سبب سے پکڑا. اور ان کا اجتماعی گناہ کیا تھا؟ شرک، اللہ کو نہیں مانتے تھے، اور اس دور کے نبی کی تکذیب. اور اسی طرح ہر قوم میں مختلف عادت تھی، جیسے قوم شعیب ناپ تول میں کمی کرتی تھی، تو قوم لوط جو تھی وہ لواطت اور فحاشی کے کاموں میں تھی. یہ ایک قسم کا کمنٹ ہے ان کی عادتوں پہ کہ وہ برے کاموں کی وجہ سے پکڑے گئے. واللہ شدید العقاب، اور اللہ تعالیٰ سخت عذاب والا ہے. دھمکی ہے اس آیت میں مکہ والوں کے لیے بھی اور مدینہ میں رہنے والے یہود کے لیے بھی، کہ اگر تم نے اس نبی کا راستہ روکا تو تمہارا انجام بھی فرعون کی طرح کا ہو جائے گا جس کو اللہ تعالیٰ نے پکڑ لیا. پھر آیت 12 میں فرمائے قل للذین کفروا، بس کہہ دیجئے کہ کافروں کو کہہ دیں، ستغلبونا، ان قریب تم مغلوب ہو جاؤ گے. غین لام با اس کا روٹ ہے غلبہ سے. وتخشرون الی جہنم، اور اکٹھے کیے جاؤ گے جہنم کی طرف. وبئس المہاد، اور کتنا برا ہے وہ ٹھکانہ. یہاں دھمکی وہی ہے جس کی طرف پیچھے اشارہ کیا گیا، کہ دیکھو آج دنیا میں اگر تم بڑے بھی ہو تو تمہیں کل قیامت کے دن اللہ کے سامنے مغلوبیت کی صورت میں اکٹھا کیا جائے گا. اور تخشرون کا لفظ حشر ہے، اسی سے وہ لفظ ہے جو صورت حشر میں بھی ہے. اور آخرت کے لیے ہم حشر اور نشر کا جو لفظ پڑھتے ہیں، کسی کو اٹھا کھڑا کرنا، جیسے قبروں سے اٹھیں گے نا اور پھر ایک جگہ جمع کر لینا. ساری دنیا کی قبریں پھٹیں گی اور لوگ وہاں سے نکلیں گے اور میدان محشر میں جمع ہوں گے. اللہ نے یہاں یہود کو بھی دھمکی دلوائی، اور قیامت تک آنے والے سارے وہ لوگ جو اسلام کے خلاف کوششیں کرتے ہیں، کہ دیکھو جیسے اللہ فرعون کو ڈبو چکا اور جیسے اللہ تعالیٰ نے پچھلی نبیوں کی مدد کی، کل قیامت تک تم سب کو بھی دنیا میں بھی پکڑے گا، اور مرنے کے بعد تم سب کو اکٹھا کر کے جہنم میں لے جائے گا. وبئس المہاد، اور کتنا برا ٹھکانا ہے. جیسے ٹریش کو اکٹھا کرتے ہیں نا پھر آگ لگاتے ہیں، کبھی آپ نے دیکھا گھر کی صفائی لوگ کریں، کاغذات کو جمع کریں، پھر آخر میں ان کو آگ لگا دیتے ہیں. جو لوگ اللہ کو نہیں مانتے، اللہ کے نبیوں کو ستاتے ہیں، یا ان کے مشن کے راستے میں رکاوٹ بنتے ہیں، وہ سب بھی ٹریش ہیں. اللہ تعالیٰ قیامت کے دن ان کو آگ لگا دے گا. اب یہاں غزوہ بدر کی بات بتائی گئی. قد کان لکم آیتم فی فیتین التقتا، تحقیق ہے تمہارے لیے نشانی دو جماعتوں میں جو لڑی. قد کانا، بہت شدت ہے اس میں. نبی صلی اللہ علیہ وسلم کو تسلی دی جا رہی ہے کہ آپ ان کی اسلام کے خلاف جو سرگرمی ہے ان سے پریشان نہ ہوں، یہ جو آپ کے خلاف باتیں کرتے ہیں اس طرح کی، اس کی وجہ سے آپ پریشان نہ ہو، کیونکہ اللہ تعالیٰ بدر کے میدان میں جو چیز دکھا چکا ہے وہ ایک نشانی تھی. کیسے؟ لکم آیتن فی فیتین، فیتین جو ہے نا یہ فیتن کا تثنیہ ہے، جیسے تائے مربوطہ ہوتی ہے نا گولتا، اسی کے اندر یہ لفظ آتا ہے. دو جماعتیں، چھوٹی جماعت کو کہتے ہیں التقتا، جو ملی. التقتا کا روٹ کیا ہوگا ذرا غور کریں گے آپ لوگ؟ لام خاف یا، یہ وہی ہے جو لقاء میں تھا. اذا لقوا الذین آمنوا، فرق ہے تھوڑا. لقاء ہوتا ہے ملاقات، جیسے میری آپ سے ملاقات، آپ کسی کو گئے، آپ کہتے ہیں میں آپ کی ملاقات کے لیے آیا. لیکن جب یہ التقتا لام آ جاتا ہے نا، تو اہتمام کے ساتھ ملنا، جنگ میں گئے. ظاہر جنگ میں لوگ جاتے ہیں تو ایک دوسرے کے سامنے آتے ہیں نا. اشارہ ہے مسلمانوں کی جماعت اور مکہ والوں کی، جو گروہ تھا ابو جہل کا گروہ. اللہ تعالیٰ کہتے ہیں یہ دونوں ملی. کیسی تھی یہ؟ فیتن تقاتل فی سبیل اللہ، ایک جماعت اللہ کے راستے میں لڑ رہی تھی. کون سی تھی یہ؟ مسلمانوں کی تھی نا. اور وہ اخرا، دوسری کیا تھی؟ کافرتن، کافر کی. اخرا جو ہے نا یہ آخر کا مؤنث، عربی میں گنتی میں مذکر مؤنث بھی ہوتا ہے، اردو میں تو ایک دو تین چار پانچ ہے نا، تو عربی زبان میں مذکر مؤنث گنتی میں بھی ہوتے ہیں. تو ایک لفظ ہوتا ہے نا آخر، تو اس کی مؤنث ہے اخرا. ٹھیک ہے، اور یہ کیوں مؤنث آیا؟ کافرت ان کی وجہ سے، اور فیت ان کی وجہ سے یہ سارے مؤنث کیا آ رہے ہیں، دوسری کافرہ تھی. یہ کون سا گروہ تھا؟ ابو جہل کا گروہ تھا جو مسلمانوں کے مقابلے میں لڑا. یرونہم مثلیہم، وہ دیکھتے تھے ان کو دگنا اپنے سے. رأی العین، آنکھوں کا دیکھنا. اب کون کن کو دگنا دیکھتے تھے؟ یہ وہی بات ہے جس کو سورۃ الانفال میں یقللکم کے معنی میں آتا ہے کہ تم کو تھوڑا دکھائیں. اللہ تعالیٰ فرماتے ہیں کہ تم ایک دوسرے کو دگنا دیکھتے تھے، یا مسلمانوں کی طرف اشارہ ہے کہ تم دگنا دیکھتے تھے. واللہ یعید بنصرہ من یشاء، اور اللہ اپنی مدد سے قوت دیتا ہے جس کو چاہے. ان فی ذلک لعبرۃ لأولی الابصار، بے شک اس میں البتہ عبرت ہے آنکھوں والوں کے لیے. یہ آیت غزوہ بدر کے بارے میں، جس کا خلاصہ کیا ہے کہ ہجرت کے ایک ہی سال کے بعد مسلمانوں کو یہ خبر ملی کہ مسلمانوں کے چھوڑے ہوئے مال پہ قریش نے جو قبضہ کر لیا تھا، اسی سے ایک قافلہ تیار کر کے ملک شام گیا، اور انہوں نے وہاں جا کے تجارت کرنی ہے. تو مسلمانوں کے دل میں یہ خیال آیا کہ ہم ان سے اپنا مال لے لیں، لیکن قافلہ گزر گیا. جب اس کے پاس پیسے تھے، مسلمان ان سے اپنا مال وصول نہ کر چکے. وہ گیا وہاں سے، انہوں نے اس سارے سامان کی ٹریڈنگ کی، سامان لے کے جب واپس آئے تو جب مدینہ کے قریب سے گزرنا تھا، کیونکہ جب مکہ سے ملک شام جاتے ہیں نا تو بیچ میں مدینہ آتا ہے، پیچھے بھی ہم بات کر چکے اس کے اوپر. اب مکہ سے جب وہ شام آتے تھے تو بیچ میں مدینہ سے گزرتے تھے. ادھر سے ابو سفیان جو قافلے کا سردار تھا، اس کو بھی شک ہوا کہ جب میں مدینہ کے پاس سے گزروں گا تو کہیں مسلمان حملہ نہ کر دیں. ایسے جیسے کسی دشمن ملک کے پاس سے اب گزریں تو کانشیس ہوں. ابو سفیان نے پیغام بھیجا مکہ ابو جہل کو کہ میری مدد کے لیے اسلحے کے سلیس لوگوں کو لے کے آؤ. خیر ہوا کیا کہ نبی صلی اللہ علیہ وسلم نے بھی جب یہ ساری سرگرمیاں دیکھی تو صحابہ کو تیار، کہ کوئی اعلان نہیں ہوا، کچھ بھی نہیں پتا تھا کچھ ہوگا. بس آپ نے کہا کہ کچھ لوگ ہیں، ہم جا کے وہاں مدینہ کے دروازوں پہ رہتے ہیں تاکہ اگر ایسی کوئی صورت پیش آئے تو ہم دفاع کر سکیں، اور یا پھر اپنا مال ان سے وصول کریں. 313 لوگ جمع ہوئے، وہاں گئے. اب ابو جہل کو جب خبر ملی، اس نے اپنے ساتھ 1000 لوگوں کو لیا، بہترین اسلحہ سازی سب کچھ لیا، لونڈیوں کو لیا، گانے بجانے کا سامان، جو بھی یعنی اس کا تھا کہ ہم آئیں گے فتح حاصل کریں گے. وہ تو سوچ بھی نہیں سکتے تھے کہ مٹھی بھر لوگوں سے ہم اتنا بڑا گرومات کھا جائیں گے. نتیجہ کیا ہوا کہ یہ بڑے فخر میں تکبر کے ساتھ آیا. ابو سفیان جب آیا تو اس نے کچھ راستہ بدل لیا. نتیجہ کیا ہوا کہ مسلمانوں کا مدینہ میں ان کے ساتھ مقابلہ نہیں ہوا. ابو سفیان ساحل سے جدہ کے راستے گزر گیا. جب وہ مدینہ کو بائی پاس کر گیا تو اس نے پیغام بھیجا ابو جہل کو کہ دیکھو اب آنے کی ضرورت نہیں ہے، ہم محفوظ ہیں، اور بات ختم ہو گئی، دیٹس اٹ. لیکن ابو جہل کی موت اس کو بلا رہی تھی. اس نے کہا یہ کیسے ہو سکتا ہے، ہم گھر سے نکلے، ہم نے ہتھیار پہنے، ہم جائیں گے، فتح ہوگی، پھر جشن منائیں گے، لونڈیاں گانے گائیں گی، سو آن. اس نے کہا ہم لڑیں گے. مسلمان بالکل ایکسپیکٹ نہیں کر رہے تھے کہ یہ گروہ آئے گا، وہ تو دیکھ رہے تھے قافلے کو. اب ادھر 313 ٹوٹی ہوئی چند تلواریں، دو چار گھوڑے، چند اونٹ، اور ادھر سے 1000 فوجی جو پورے اسلحے کے ساتھ لیس تھے. بدر کا مقام جو مدینہ کے تھوڑے ہی قریب ایک کنواں تھا، وہاں پہ ہوا. عقل سننے میں بھی نہیں اس کو مانتی. اور آج مسلمان تو مسلمان، نان مسلم ہسٹورین جو ہوتے ہیں ان کو مستشرقین کہتے ہیں، یہ آج بھی حیرت کرتے ہیں کہ بدر میں مسلمان جیتے کیسے تھے. اللہ نے اس کو آیتن کہہ دیا، نشانی بنا دیا. کیوں؟ کہ جہاں انسان تھوڑے ہوتے ہیں اللہ فرشتوں کو بھیجتا ہے، فرشتے اترے تھے اور مسلمانوں کی مدد ہوئی، اور نتیجہ کیا ہوا کہ 313 کے مقابلے میں 1000 جو تھے ہار گئے. 70 سردار مارے گئے، جن میں ابو جہل بھی تھا، عتبہ بھی تھا، شیبہ بھی تھا، ربیعہ بھی تھا. ان کے سر ٹوٹ گئے، اور وہ سارا مال جو ان کے پاس تھا مسلمانوں کو ملا. مسلمانوں کا بہت تھوڑا نقصان ہوا، پورے عرب میں دھاک پھیل گئی کہ واہ یہ کیا ہو گیا، یہ تو ابھرنے لگے، یہ تو چھوٹا سا گروہ تھا، ان کے پاس تو اسلحہ بھی نہیں، یہ کیسے جیتے. بس یہ ایک چیز نشانی بن گئی. اللہ نے اس کو بتایا کہ جو اللہ بدر میں مدد کر سکتا ہے، کیا وہ بعد میں نہیں کر سکتا؟ اور آج کے مسلمانوں کو پیغام ہے کہ جو ذات بدر میں اپنے بندوں کی مدد کر سکتی ہے، آج کیوں نہیں کر سکتی؟ تو ضرورت ہے اس بات کی کہ آج کے اگر محاذوں کو دیکھا جائے تو مسلمان کیوں پیٹ رہے ہیں؟ کیونکہ اسلام نہیں ہے. کسی عالم سے کسی نے سوال کیا ایک لیکچر میں، کہ بڑے رونت سے کیا، یعنی برے رنگ میں، کہ کہاں ہے تمہارا خدا، کیوں نہیں مدد کرتا مسلمانوں کی؟ تم کہتے ہو فرشتے اترتے ہیں اور دس اینڈ دیٹ، تو آج کل تو مسلمان اتنا مر رہے ہیں. تو انہوں نے اس کڑوے سوال کا بڑا میٹھا جواب دیا، کہنے لگے وہ فرشتے آئے تھے لیکن ان کو مسلمان ہی نہیں کہیں دکھے، تو واپس چلے گئے. سمجھ آئیے؟ यानी वो मुसलमान दिखा ही नहीं जिनकी मदद हो, इस्लाम होगा मुसलमान होंगे तो मदद होगी ना। तो अल्लाह ताला ने यहाँ एक बहुत ही प्यारा नुक्ता बयान किया, देखिए फियातुन के तुकातिलु फी सबीलिल्लाह मुसलमानों को कहा और काफिरों का तारुफ कराया तो उखरा काफिरतुन का, होना क्या चाहिए था अगर देखें फियातुन मुस्लिमतुन व उखरा काफिरतुन, ऐसे तारुफ होना चाहिए था ना कि एक जमात मुस्लिम थी और दूसरी काफिर थी, लेकिन अल्लाह ने फियातुन मुस्लिमतुन की बजाय फियातुन तुकातिलु फी सबीलिल्लाह कह के इस्लाम का नज़रिया जिहाद साबित कर दिया कि मुसलमान जो लड़ते हैं तो वो अल्लाह के रास्ते में लड़ते हैं। और इस पे बात आगे जाके भी होगी। अल्लाह ताला से यही दुआ है कि वो हमारे अंदर वो ईमान पैदा कर दे कि जो वाकई अल्लाह की मदद को बुलाए। अल्हम्दुलिल्लाह सबक पूरा हुआ। सुबहान रब्बिका रब्बिल इज्जत यम्मा यसिफून वसलामुन अलल मुरसलीन वल्हम्दुलिल्लाहि रब्बिल आलमीन। जी हरूफ मुक़त्तआत जो हैं ये अमूमन मक्की सूरतों के आगाज़ में होते हैं लेकिन चंद मदनी सूरतों के शुरू में भी है। और जी आप पूछिए। जी इन्होंने ये पूछा है कि गज़वे बदर के तनाजर में मुसलमानों पे बहुत इल्ज़ाम लगते हैं कि नौज़बिल्लाह ये लुटेरे थे और काफ़िले लूटते थे, तो मेरा लग एक सब जुमला आपने सुना होगा कि मुसलमानों ही के छोड़े हुए माल पे इन्होंने कब्ज़ा किया हुआ था। जब मुसलमान हिजरत करके मक्का से मदीना आए थे तो अपने घर माल कारोबार छोड़ के आ गए थे, कोई किसी के जैसे बंदा ओना पोना छोड़ आता है बाद में देखेंगे, तब तो पता ही नहीं था कल क्या होगा, तो बाद में इन लोगों ने मुसलमानों के चीज़ों पर हमला किया। तो मुसलमानों ने भी अगर इस नियत से भी काफिले का रास्ता रोकना चाहा था तो अपने माल लेने के लिए लिया था, दूसरों के लिए नहीं। ठीक है। और एक वाक्य से पूरे इस्लाम को नहीं समझ सकते ना, पूरा इस्लाम क्या टीच करता है उसको भी देखा जाएगा। तिलावत सुनेंगे इन आयात की।
وَأُولَئِكَ هُمْ وَقُودُ النَّارِ كَدَأْبِ آلِ فِرْعَوْنَ وَالَّذِينَ مِنْ قَبْلِهِمْ كَذَّبُوا بِآيَاتِنَا فَأَخَذَهُمُ اللَّهُ بِذُنُوبِهِمْ وَاللَّهُ شَدِيدُ الْعِقَابِ قُلْ لِلَّذِينَ كَفَرُوا سَتُغْلَبُونَ وَتُحْشَرُونَ إِلَى جَهَنَّمَ وتحشرون إلى جهنم وبئس المهاد قد كان لكم آية في فئتين التقتا فئة تقاتل في سبيل الله وأخرى كافرة يرونهم مثليهم رأي العين والله يؤيد بنصره من يشاء إن في ذلك لعبرة لأولي الأبصار